यू रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। महाशिवरात्रि पर्व आज भगवान शिवको पूजा आराधना गरी मनाइँदै पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा दर्शनार्थीहरूको घुइँचो। आजै नेपाली सेनाले मनाउने सेना दिवसको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने। संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डाक्टर खतिवड़ा र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेमाङलाई। संरक्षण मुद्रण खरिद प्रक्रिया स्थगित गर्न सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन। राष्ट्रिय अनुसन्धान नीति बनाउने बारे राष्ट्रिय योजना आयोगद्वारा छलफल शुरू। र सिरियाको इदलिब प्रान्तमा रूसी सरकार समर्थित सेना र टर्की समर्थित सिरियाली विद्रोही समूह बीच भिडन्त जारी। महाशिवरात्रि पर्व आज देवाधिदेव महादेव भगवान श्री पशुपतिनाथको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। सम्पूर्ण हिन्दू धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको आज दर्शन गर्नाले सुख समृद्धि र भक्ति प्राप्त हुने धार्मिक मान्यता छ। मानवमा शिवत्वको असल भावना जगाउन प्रेरणा दिने पर्व भएकाले पनि महाशिवरात्रि पर्वको विशेष महत्व रहेको छ। हिजोदेखि नै भगवान पशुपतिनाथको दर्शन गर्न र शिवरात्रिको मेला भर्न नेपालका विभिन्न क्षेत्र र भारतबाट समेत ठूलो संख्यामा पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। मुलुकका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरू, खोटाङको हलेसी, अछामको वैद्यनाथ शिव मन्दिरहरूमा दर्शनार्थीहरूको भीड़ लागेको छ। आज दिउँसो 5:40 त्रयोदशी तिथि रहेको र त्यसपछि चतुर्दशी प्रारम्भ हुने भएकाले आजकै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यो वर्ष पनि विशेष प्रबन्ध मिलाइएको उसका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताउनुभयो। महाशिवरात्रिका अवसरमा आज बिहानै 3 बजेदेखि पशुपतिका चारै ढोका खुलिएको छ। यो वर्ष 10 लाख भन्दा बढ़ी दर्शनार्थीले आज मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भगवान शिवको आराधना गरेर मनाइने पर्व महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीमा सुख शान्ति समृद्धिको शुभकामना दिनुभएको छ। उहाँले विज्ञप्ति मार्फत नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको उल्लेख गर्नुहुँदै प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनु भएको छ। आजै प्रमुख सुरक्षा अंग नेपाली सेनाले मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मंसटुडी खेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। नेपाली सेनाले 2 दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा सैनिक मंचमा परेड, शस्त्राभ्यास तथा तोप बढ़ाई, कवाज लगायत विविध सांस्कृतिक कार्यक्रम संचालन गरिने जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले सम्हाल्ने गरी तोक्नु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले हिजो राजीनामा दिनुभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले डाक्टर खतिवड़ालाई कार्यभार तोक्नु भएको हो। यस्तै बासकोटाले सम्हाल्दै आउनुभएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। सभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाको राजीनामा आएको जानकारी दिनुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संचार मन्त्री बासकोटाले संरक्षण मुद्रण खरिद प्रक्रियामा कमिशन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल उहाँलाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले यस्तो जानकारी दिनुभएको हो। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमै कांग्रेसका सांसदले आफ्नो स्थानबाट उभिएर विरोध जनाएपछि सभामुखले संचार मन्त्री बासकोटाको राजीनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएकाले बैठक सञ्चालन गर्न आग्रह गर्नुभयो। कांग्रेसका सांसदहरूले विरोध जनाइरहेपछि सभामुखले फागुन 13 गते दिउँसो 1 बजे बस्ने गरी बैठक स्थगित गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभाको हिजोको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाको विषयमा निष्पक्ष छानबिनको माग गर्दै अवरूद्ध गरेको छ। बैठकमा नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले संचार मन्त्रीलाई पदबाट बर्खास्त गर्न बर्खास्त गरी छानबिन गर्न माग गर्दै त्यसो नभएसम्म बैठक चल्न नसक्ने बताउनुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सेनाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोधपछि बैठक फागुन 15 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो। महत्वपूर्ण कागजात छपाईका लागि सरकारले स्थापना गर्न लागेको सुरक्षण मुद्रण केन्द्रको खरिद प्रक्रिया स्थगित गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रका अधिकारीहरूसँगको छलफलपछि मुद्रण प्रेस खरिद गर्ने प्रक्रियामा देखिएको विवाद बारेमा विस्तृत अनुसन्धानको आवश्यकता परेको आवाज सांसदहरूले उठाउनु भएको थियो। त्यसपछि समितिले तत्कालका लागि प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिएको हो। राजीनामा दिनुभएका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्विजरल्याण्ड दूतावासले आफ्नो ध्यान आकर्षण भएको जनाउँदै त्यस सम्बन्धी कुनै पनि छलफलमा दूतावासको संलग्नता नरहेको प्रष्ट पारेको छ। दूतावासले हिजो विज्ञप्ति जारी गरी त्यस घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउँदै समाचारमा उल्लेख भएको व्यक्तिसँग दूतावासको कुनै सम्बन्ध नरहेको र सो व्यक्ति स्विस कम्पनीको स्थानीय एजेन्ट नरहेको उल्लेख गरे। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा आवश्यक अध्ययन र अनुसन्धान गरी भ्रष्टाचारमा संलग्न पदाधिकारीलाई कार्यवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको बैठकमा सदस्यहरूले रेडक्रसमा भएको भ्रष्टाचार र अनियमितताको विषयमा उठाएका प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री रामबहादुर थापाले नेपाल रेडक्रस काठमाण्डुको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकाले जिल्ला प्रशासन मार्फत अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। मन्त्री थापाले नेपाल रेडक्रसले आर्थिक कारोबार गर्दा समाज कल्याण परिषद र अर्थ मन्त्रालयसँग स्वीकृति लिनुपर्ने भए पनि स्वीकृति नलिएको जानकारी दिनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर नेउपानेले नेपाल रेडक्रस सोसाइटीमा भएका भ्रष्टाचारको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत महानगरीय प्रहरी काठमाण्डुले पनि अनुसन्धान गरिरहेको जानकारी दिनुभयो। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षामा सबै तह र तबकाको सहभागिता र भूमिका उत्तिकै महत्वपूर्ण रहने बताउनु भएको छ। नेपाली सेनाद्वारा प्रकाशित सामरिक लेखु संगालो युनिटी जर्नलको जंगी अड्डामा हिजो विमोचन गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले सरकार सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको समग्र सुरक्षा सम्भव हुने बताउनुभयो। कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपालको संविधानले सेनालाई राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्नुहुँदै राष्ट्रिय एकता बिना राष्ट्रिय सुरक्षाको परिकल्पना गर्न नसकिने बताउनुभयो। विमोचन गरिएको युनिटी जर्नलमा प्रकाशित लेखमध्ये मानवशास्त्री बिहारी कृष्ण श्रेष्ठको लेख प्रथम, पशुपति नेपालको लेख द्वितीय र गिजा शर्मा वाग्लेको लेख तृतीय भएको छ। कार्यक्रममा उप प्रधानमन्त्री पोखरेलले प्रथम हुनेलाई 2 लाख, द्वितीय हुनेलाई 1 लाख र तृतीय हुनेलाई 50,000 नगद र प्रशंसापत्र प्रदान गर्नुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली यही फागुन 12 गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको 43 उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदै हुनुहुन्छ। मन्त्री गेवालीले उक्त बैठकलाई फागुन 13 गते सम्बोधन गर्नुका साथै जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्नुहुने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जेनेभामा रहँदा उहाँले राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। मन्त्री गेवाली नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी तथा जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रहनुहुनेछ। परराष्ट्र मन्त्री गेवाली फागुन 16 गते स्वदेश फर्कनुहुनेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल प्रविधि मैत्री हुँदै गएको बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने रोबोटको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्न रोबोटले सहयोग गर्ने बताउनुभयो। उहाँले विमानस्थलको अध्यागमन प्रणालीमा सुधार गरिएको उल्लेख गर्नुहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य विमानस्थललाई सुविधा सम्पन्न बनाउँदै लगिने जानकारी दिनुभयो। नेपाली प्राविधिकहरूले निर्माण गरेको रोबोटले नेपाली, अंग्रेजी र चिनिया गरी तीन भाषामा प्रयोगकर्तालाई सूचना उपलब्ध गराउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले निष्पक्ष न्याय सम्पादन गर्न न्यायपालिका नचुक्ने बताउनु भएको छ। सर्वोच्च अदालत बार एसोसिएशनको 47 स्थापना दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश राणाले न्याय सम्पादन प्रणालीलाई छिटो छरितो तुल्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो। प्रधान न्यायाधीश राणाले सर्वोच्च अदालतमा रहेका मुद्दाको चाप कम गर्न समय सापेक्ष पेशीको व्यवस्थापनमा नयाँ प्रणाली अवलम्बन गरिएको जानकारी दिनुभयो। महाशिवरात्रि पर्व आज देवादिदेव महादेव भगवान श्री पशुपतिनाथको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा निकै ठूलो चहल पहल देखिएको छ। यसबारे जानकारी दिन हाम्रा सहकर्मी केशव ढुंगाना हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। केशवजी, महाशिवरात्रि पर्वका अवसरमा अहिले पाशुपत क्षेत्रको अवस्था के कस्तो रहेको छ, कस्तो चहल पहल देखिएको छ, जानकारी गराइदिनुहोस्।
हजुर, यति बेला म आराध्यदेव पशुपतिनाथको पश्चिमतर्फको प्राङ्गणमा छु अथवा मूल गेटको अगाडितर्फ छु। यहाँ भक्तजनहरूको निकै चहल पहल देख्न सकिन्छ। यसपालि भक्तजनहरूको उपस्थितिलाई व्यवस्थित गर्न गौशाला, तिलगंगा, जयबागेश्वरी, गौरीघाट, पारपसबाट लाइनको व्यवस्था गरिएको छ। बिहान 3 बजेदेखि नै मन्दिर खुलेको र मन्दिर खुलेदेखि नै भक्तजनहरूले यहाँ दर्शन गर्नुभएको छ। विशेष गरी अघिल्लो दिनदेखि नै अथवा हिजो बेलुकादेखि नै यहाँ भक्तजनहरूको चहल पहल भएको हुँदाखेरिमा बिहान मन्दिर खुल्ने बेलामा चाहिँ केही लामो समय लाइनमा बस्न परे पनि अहिले पछिल्लो समय अथवा उज्यालो हुने बेलामा भने 45 मिनटदेखि 1 घण्टाको अन्तरालमा लाइनमा बसेको त्यति समयमा दर्शन गरिसकिएको यहाँ दर्शन गरेर निस्कनेहरूले बताउनु भएको छ। विशेष गरी अब आज दिनभरि नै मन्दिर खुल्ला रहने र बेलुका रात्रि पनि मन्दिर खुल्ला रहने, तारे प्रहर खुल्ला रहने पशुपति विकास कोषका संस्थाध्यक्ष एवं प्रचार प्रसार संयोजक डाक्टर मिलन कुमार थापाले बताउनु भएको छ। म केही समय अगाडि उहाँसँग कुरा गरेको थिएँ। यहाँको सुरक्षा व्यवस्था पनि निकै व्यवस्थित छ, प्रहरीहरू ठुलो संख्यामा खट्नुभएको छ। मैले केही बेर अगाडि यहाँ सुरक्षा प्रबन्धमा खट्नुभएका प्रहरी इन्स्पेक्टर अनिल अधिकारीसँग कुरा गरेको थिएँ। उहाँले नेपाल प्रहरीलाई 1300 करिब 1300 को संख्यामा 3 शिफ्टमा गरी विभाजन गरेर यहाँ परिचालन गरिएको बताउनु भएको थियो। त्यसै गरी स्वयंसेवकहरूको उपस्थिति पनि राम्रो देख्न सकिन्छ। विशेष गरी नेपाल साउथका स्वयंसेवकहरू र अन्य विभिन्न क्लबहरूका स्वयंसेवकहरू पनि यहाँ हुनुहुन्छ। दर्शन गरेर निस्कने भक्तजनहरू यहाँ मन्दिरको प्राङ्गणमा जम्मा भएर भजन कीर्तन गर्ने, नाच्ने गरेको पनि हामी यहाँ ब्याकग्राउन्डमा पनि सुन्न सक्छौ।
हजुर केशवजी,
गएको
हजुर, यसपालि वृद्ध वृद्धा र अशक्तहरूका लागि केही विशेष व्यवस्था पनि गरिएको छ कि?
यसबारेमा पनि मैले प्रचार प्रसार संयोजक एवं पशुपति विकास कोषका कोषाध्यक्ष डाक्टर मिलन कुमार थापासँग कुरा गरेको थिएँ। उहाँले अहिले यो वर्षको शिवरात्रि मेलालाई विशेष गरी नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष 2030 पनि जोडेर प्रचार प्रसार गरिएको र तेस्रो देशबाट पनि यहाँ दर्शनार्थीहरू र पर्यटकहरूको उपस्थिति रहेको हुँदा अशक्त वृद्ध वृद्ध र तेस्रो देशबाट आउने पर्यटकहरूको लागि तिलगंगाबाट आउने लाइन व्यवस्था गरिएको जानकारी दिनुभएको थियो र यस वर्ष विशेष गरी मित्र राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरू यहाँ पशुपतिको दर्शनको लागि मेला भर्नका लागि उपस्थित हुनुभएको डाक्टर मिलन थापाले जानकारी दिनुभएको थियो। यो शिवरात्रिमा यसको महिमा निकै ठुलो छ, यसको पौराणिक महिमा अथवा यहाँका विभिन्न किंवदन्तीहरूमा यसको महिमा वर्णन भएको पाउन सकिन्छ। विशेष गरी आशुतोष भगवान शिवजीको उत्पत्ति एवं गौरीसँगको विवाह भएको दिनको रूपमा यो शिवरात्रि पर्वलाई लिइन्छ र यसलाई पर्वहरूको राजाको रूपमा पनि लिने गरिन्छ। शिवरात्रिको व्रत बस्नाले मानिसका दुःख कष्ट दरिद्रताबाट मुक्ति नष्ट हुने त्यसबाट मुक्ति पाइने र हृदयमा धर्मोदय हुने एउटा पौराणिक मान्यता छ।
हजुर केशवजी, हजुर अहिलेसम्म कति दर्शनार्थीहरूले दर्शन गरिसकेका छन् केही अनुमान गर्न सकिन्छ?
अनुमान भन्दा पनि मैले यसको बारेमा यहाँ यो सुरक्षा व्यवस्थामा खटिनु भएका प्रहरी इन्सपेक्टर अनिल अधिकारीसँग कुरा गरेको थिएँ। उहाँले ठ्याक्कै संख्या एकछिन गर्न नसके पनि झन्डै 15-20 हजारको हारिमा दर्शनार्थीहरू दर्शन गरेर फर्किसक्नु भएको बताउनु भएको थियो।
हस् हस् केशवजी, जानकारीका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी केशव ढुङ्गाना पाशुपत क्षेत्रबाट। आज महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रको चहल पहलका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो। अब बाँकी समाचार। राष्ट्रिय योजना आयोगले राष्ट्रिय अनुसन्धान नीति बनाउन छलफल शुरू गरेको छ। योजना आयोगले हिजो आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेलले नेपालमा गरिएका विभिन्न खाले अनुसन्धानहरूको एकीकृत प्रयोग, त्यसले देशको योजना तर्जुमा तथा नीति निर्माणमा पुर्याउने योगदान जस्ता विषयलाई स्पष्ट पार्ने गरी राष्ट्रिय अनुसन्धान नीतिको तर्जुमा गर्न लागि बताउनुभयो। कार्यक्रममा योजना आयोगका सदस्य डाक्टर कृष्ण प्रसाद ओलीले शोध सम्बन्धी राष्ट्रिय नीति तयार पार्ने र हाल प्रयोगमा रहेका अनुसन्धानहरू अन्तर्राष्ट्रिय गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले छलफल शुरू गरेको बताउनुभयो। योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले अनुसन्धानको न्यूनतम मापदण्ड निर्माण गर्ने र अनुसन्धानबाट पत्ता लगाइने नयाँ तथ्य प्रयोगमा ल्याउने व्यवस्था गर्ने उद्देश्यले राष्ट्रिय अनुसन्धान नीति बनाउन आवश्यक भएको बताउनुभयो। कार्यक्रममा सहभागीहरूले अनुसन्धान नीति बनाउन योजना आयोगले समन्वय गर्नुपर्ने र छुट्टै निकायको गठन गरी राष्ट्रिय अनुसन्धान नीति कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिनुभयो। मकवानपुरको थार नगरपालिकाको चितलाङमा निर्माण हुन लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय अन्तर्राष्ट्रिय स्तरको बनाइने भएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको हिजो बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन मात्रै नगरी नयाँ प्रविधिको समेत आविष्कार गर्ने बताउनुभयो। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलमा सांसदहरूले विश्वविद्यालयको नाम पढ़ाई विषय, पदाधिकारी नियुक्ति लगायतका विषयमा प्रश्न उठाएपछि समितिका सभापति जयपुरी घरतीले विधेयकमाथि थप छलफल गरेर निष्कर्षमा पुगिने जानकारी गराउनुभयो। नई प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका 10 जनालाई 2076 सालको पुरस्कार प्रदान गर्ने भएको छ। नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा हिजो बसेको बैठकले डाक्टर गौरी शंकर लाल दासलाई नई भावी पुरस्कार, इन्जिनियर शंकर नाथ रिमाललाई नई कीर्तिनिधि पुरस्कार, प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई नई ईश्वर बराल पुरस्कार र मनिषा कोइरालालाई नई भूपाल दुर्गा पुरस्कार समर्पण गर्ने निर्णय गरेको सदस्य सचिव नरेन्द्र राज प्रसाईले जानकारी दिनुभयो। यसैगरी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य महज जोड़ीलाई नई देरू नेख सुकीर्ति पुरस्कार, चुडामणि रेग्मीलाई नई भाजपा पुरस्कार, प्राध्यापक डाक्टर सोमप्रसाद खतिवड़ालाई नई चन्द्रधन पुरस्कार, दीपक जंगमलाई नई कोइली देवी पुरस्कार र गीता खत्रीलाई नई गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने निर्णय भएको सदस्य सचिव प्रसाईले जानकारी दिनुभयो। यी सबै पुरस्कारका राशि जनही 1,00,000 रूपियाँ रहेका छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिका वड़ा नम्बर 4 दल गाउँमा रहेको धार्मिक तथा पर्यटकीय स्थल चुलाचुली गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको दक्षिण भेग दलगाउँको दिपेनीमा रहेको आश्चर्यजनक चुलाचुली गुफा हो। हेर्दा निकै अनौठो लाग्छ किनकि यस गुफामा रहेको करिब 1 रोपनी क्षेत्रफलमा खुलाको बगर झैं ढुङ्गा कुदिएका छन् भने अन्यत्र यस्ता ढुङ्गा कतै पनि देख्न पाइन्न, जसमा विभिन्न खालका देवी देवताको आकृति समेत रहेको देखिन्छ। जहाँ गुफाभित्र महादेवको मूर्ति समेत रहेको स्थानीयको भनाइ छ। यस्तो अनौठो खालको स्थान रहेको भए पनि प्रचार प्रसार नहुँदा यो स्थान चर्चामा आउन नसकेको स्थानीयहरूले बताउने गरेका छन्। स्थानीय हरिबहादुर राई र शान्त कुमार राई,
पोखरी थियो भने एउटा किम्बन्दन जस्तै थियो, एउटा प्याज किलम थियो, एउटा पानी अलिअलि अलिक सुक्दैन, त्यही भएर पछि अब सबैले होइन त्यो फोरम गर्यो, त्यता गर्दाखेरि यो अल्पिएको भन्ने पनि छ, चर्चामा ल्याउँदा विकास गर्नु खोजेको हो।
यो भित्र चाहिँ हात्तीको दन्तहरू त्यस्तै पशुको थुनहरू पनि थिए होइन, यहाँ भित्र छ, अझै पनि ठाउँ ठाउँ छ यहाँ भित्र।
अहिले सो स्थानमा आन्तरिक पर्यटकहरू भने पुग्ने गरेका छन्। यसको विकास र विस्तार गरेर आन्तरिक सँगै बाह्य पर्यटकलाई भित्राएर गाउँपालिकाको आर्थिक स्रोतको रूपमा विकास गर्ने स्थानीय सरकारले बताएको छ, जसको संरक्षण र सुरक्षाको लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेराबार गरिएको छ। आगामी दिनमा यसको वृहत्तर विकासका लागि डीपीआर तयार गरेर काम गर्ने गाउँपालिकाका उपप्रमुख सम्झना राईको भनाइ छ।
यहाँ एउटा ठुलो गुफा पनि छ, त्यो गुफामा छिरेर जानको लागि र यो गुफालाई चाहिँ हेर्नको लागि चाहिँ आन्तरिक पर्यटनहरू आउने गर्छन्। यसलाई चाहिँ अब हामीले व्यवस्थित गर्नको लागि हामीले डीपीआर तयार गर्दैछौँ।
यस स्थलको उचित व्यवस्थापन गरेर प्रचार प्रसार गर्न सके यो गाउँपालिकाको निकै राम्रो आर्थिक स्रोतको रूपमा स्थापित हुन सक्छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सिरियाको उत्तरी पश्चिम प्रान्त इदलिबमा टर्की र विद्रोही समूहले सिरियाली सरकारी सेनामाथि आक्रमण गरेका र जवाफमा रूसी युद्ध विमानले विद्रोहीमाथि हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार संस्था रोइटर्सले जनाएको छ। सिरियाली विद्रोही समूहको अन्तिम गढ़ मानिने इदलिब प्रान्तमा केही दिनदेखि रूसी र टर्की सेना एक आपसमा भिड्दै आएका छन्। टर्की सुरक्षा मन्त्रालयका अनुसार सिरियाली सरकारको आक्रमणमा परि हालसम्म 15 टर्की सेनाको मृत्यु भइसकेको छ भने जवाफी आक्रमणमा 50 सिरियाली सेना मारिएको जनाइएको छ। दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूले हिजो ती व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। संक्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अधिकारीहरूले देशभर झण्डै 100 कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने अनुमान गरेका छन्। हिजो निधन भएका व्यक्ति झण्डै 60 वर्षीय पुरूष हुन्। उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका 15 बिरामी मध्येका एक व्यक्ति भएको बताइएको छ। बिरामी भएका 15 देशको राजधानी सोलदेखि 320 किलोमिटर टाढा पर्ने सेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो। दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका सबैको स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। अब आर्थिक समाचार।
नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार उच्च अंकले वृद्धि भएको छ। लगातार उकालो लागिरहेको बजार बिहिबार झण्डै 30 अंकले वृद्धि भई नयाँ उचाइ कायम गर्न सफल भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार परिसूचक 29.32 अंकले बढेर 1434.57 अंकमा पुगेको छ। नेप्से उच्च अंकले वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ। बिहिबार विभिन्न 180 कम्पनीका 58,29,510 किटा शेयरहरू 2,78,50,04,000 मूल्यमा किनबेच भएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका कुल 12 मध्ये 2 समूहको शेयर कारोबार घटेको छ भने 10 समूहको शेयर वृद्धि भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यहरू जर्ज हेल्डिङ्स र अमी बेराले बिहिबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपालको विकास प्राथमिकता, आर्थिक स्थिति र लगानी मैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो। त्यस अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्नुहुँदै नेपालमा उत्पादन भएका वस्तुको बजारका लागि कुनै समस्या नहुने समेत बताउनुभयो। भेटमा अमेरिकी कांग्रेसका सदस्यहरूले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राख्नु भएको अर्थ मन्त्रालयले जनाएको छ। स्याङ्जाका 3 ठाउँमा चकलाबन्दी खेती प्रणालीका लागि सम्झौता भई कार्यान्वयन शुरू भएको छ। गण्डकी प्रदेश सरकारले ससाना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अगाडि बढ़ाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चकलाबन्दी कार्यक्रमलाई अघि बढ़ाएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका भूमि स्रोत नक्साङ्कन महाशाखा प्रमुख गंगालाल पोखरेलले बताउनुभयो। मन्त्रालयले प्रस्ताव माग गरेकोमा गण्डकी प्रदेशका 11 जिल्लाका 22 प्रस्ताव छनौट भई सम्झौता गरी कार्यक्रम सञ्चालन भएको महाशाखा प्रमुख पोखरेलले बताउनुभयो। लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत आयोजनाले साधारण शेयर बिक्री गर्ने भएका छन्। ती आयोजनाको प्रवर्तक विन्ध्यवासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले 25,00,000 किता साधारण शेयर बिक्री गर्न लागेको जनाएको छ। कम्पनीले लमजुङ र कास्की जिल्लाको सिमानामा बग्ने रुदी खोलामा निर्माण गरेको 8.8 मेगावाट क्षमताको रुदी खोला ए र 6.6 मेगावाट क्षमताको रुदी खोला बी गरी कुल 15.4 मेगावाट क्षमताका 2 आयोजना सञ्चालन गरेको छ।
भुवन आचार्य, आर्थिक समाचारका साथमा अब खेल समाचार।
आयोजक सतासी धाम स्पोर्ट क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब तेस्रो सतासी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको पहिलो सेमी फाइनल खेलमा थ्री स्टार 3-1 गोलले विजयी भयो। सतासी धाम स्पोर्ट क्लबले आयोजना गरेको प्रतियोगिता विजेताले 6,00,000 नगद पाउनेछ भने उपविजेताले 3,00,000 पाउनेछ। दोस्रो सेमी फाइनल खेल लीग विजेता मसिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी बीच खेल हुनेछ। 22 अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कपको तयारी पूरा भएको छ। फागुन 10 गतेदेखि 17 गतेसम्म हुने गोल्ड कपको बारेमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारे जानकारी गराएको हो। गोल्ड कपमा 2 विदेशी सहित 8 टीमको सहभागिता हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी गराउनु भयो। भर्खरै सम्पन्न ए डिभिजन लीग पछि घरेलु फुटबल प्रतियोगिता जुधेकाले आयोजकलाई समस्या परेको धरान फुटबल क्लबले जनाएको छ। मनाङ मुख्यान्दी मसिन्द्र नेपाल पुलिस बेलबारी फुटबल क्लब मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबले सहभागिता जनाउनेछन्। विदेशी टीमको रूपमा भारतको दुर्गापुर फुटबल क्लब र युके एएफसी भारतले सहभागिता जनाउनेछन्। विजेताले नगद 10,00,000 पाउनेछ भने उपविजेताले नगद 5,00,000 रूपियाँ पाउनेछ। शुक्रबारबाट शुरू हुने नेपालको सर्वाधिक धनराशि पुरस्कार रहेको खप्तर गोल्ड कपमा सहभागिता जनाउन नेपाल पुगिसकेको क्यामरूनको टीमले खेल्न नपाउने भएको छ। अघिल्लो संस्करणमा पनि खेल्न आउँदा नेपालमा नै लुकेर विभिन्न प्रतियोगिता खेलेको भन्दै आलोचना खेपेपछि अखिल नेपाल फुटबल संघ एन्फाले क्यामरूनको टीमलाई प्रतियोगितामा सहभागिता गर्न नदिने भएको हो। यो प्रतियोगिताका लागि क्यामरून टीम काठमाडौँ पुगिसकेको थियो, तर एन्फाले खप्तर गोल्ड कपमा खेल्न प्रतिबन्ध लगाएपछि आयोजकले अर्को विदेशी टीमलाई बोलाउने भएको छ, जसमा भारतबाट एउटा टीम झिकाउने तयारी भएको छ। गत संस्करणको खप्तर गोल्ड कप खेल्न आएको क्यामरूनको टीम त्यसपछि पनि अनुमति नलिई विभिन्न गोल्ड कपमा सहभागिता जनाएको थियो।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदलिरही पश्चिमी भागका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाड़ी भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:37 भयो भने सूर्यास्त भरे साँझ 5:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महाशिवरात्रि पर्व आज भगवान शिवको पूजा आराधना गरी मनाइँदै पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा दर्शनार्थीहरूको घुइचो। आजै नेपाली सेनाले मनाउने सेना दिवसको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने। संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डाक्टर खतिवड़ा र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङलाई। संरक्षण मुद्रण खरिद प्रक्रिया स्थगित गर्न सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन। राष्ट्रिय अनुसन्धान नीति बनाउने बारे राष्ट्रिय योजना आयोगद्वारा छलफल शुरू। र सिरियाको इडलिब प्रान्तमा रूसी सरकार समर्थित सेना र टर्की समर्थित सिरियाली विद्रोही समूहबीच भिडन्त जारी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।